हुन्छ। अब पहिलो कुरा त बत्तीसमा भनेपछि बत्तीसमा यसको चारवटा पोइन्ट म तपाईँलाई सरसर्ती बुझाउन चाहन्छु। अनि अब मुक्ति पाउने कुरा भनेको चाहिँ सुसमाचारमा विश्वास गरेर, अनि अब यहाँनिर सुसमाचार के हो त्यो बुझ्नुपर्ने हुन्छ। विश्वासीले बत्तीसमा लिनै पर्छ अनि यो चाहिँ महत्त्वपूर्ण कुरा हो, अनि त्यसको सम्बन्धमा हामी हेर्छौँ। अब सुसमाचार भनेको के हो, विश्वास भनेको के हो, मुक्ति भनेको के हो, यो सबै विषयमा सिक्न जरुरी छ। अनि त्यही भएर बाइबल अध्ययनमा भाग लिनु, अब तपाईँ उतातिर हुँदाखेरि पनि अमरलाई थाहा छ, यो जुमबाट अनलाइनमा मैले 3 हप्ता महिनामा कमसेकम कहिले 4 हप्ता सिकाइरहेको छु, अनि त्यो सुन्नु राम्रो हुन्छ किनभने त्यहाँ अलिकति बाइबलको शिक्षा, अब हाम्रो अमरले शिक्षा भर्खर लिँदैछ, 1 वर्ष अलिक भयो होला, अनि त्यो बाइबलको राम्रोसँग शिक्षा जानेको मान्छेले सिकाउने नभएको हुनाले यो बप्तिस्मा यो परमेश्वरको वचन सम्बन्धी कुरा बुझ्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। हुन्छ, हामीहरू हेर्नेछौँ किन बप्तिस्मा लिनुपर्छ, बप्तिस्माको अर्थ के हो, बप्तिस्मा कस्तो खालको मान्छेले चाहिँ लिन मिल्छ अथवा लिन सक्छ, अनि बत्तीसमा कसरी लिने, अनि कहिले लिने, कुन बेलामा लिने, कहिले बत्तीसौँलाई तयार हुन्छ, यही विषयमा बाइबलले के भन्छ, त्यो मेरो विचार होइन, बाइबलको विचार हामी हेर्छौँ। अब सबभन्दा पहिला त बत्तीसमा चाहिँ प्रभु येशूको महान आज्ञा भन्छ बाइबलमा, तपाईँले त्यो कुराको बारेमा कसैले भनेको भनेन, येशू प्रभुले स्वर्गमा जानुभन्दा अगाडि संसारमा आएर मानिसको पापको लागि क्रुसमा बलिदान भएर हाम्रो पापको सट्टामा जुन दण्ड हामीले पाउने थियौँ उहाँ आफैमा त्यो दण्ड लिनुभयो क्रुसमा, त्यसपछि गाडिएर बौरी उठेर अनि उहाँले शिक्षा सबै दिएर स्वर्ग जानुभयो, उहाँले गरेको बलिदानमा विश्वास गरेर उहाँलाई आफ्नो जीवन दिएर हामीले पनि हाम्रो पापको दण्डबाट क्षमा पाउँछौँ किनभने हाम्रो पापको दण्ड येशूले तिरिसक्नु भएको छ, होइन। अर्को कुरा चाहिँ येशू प्रभुले उहाँमा विश्वास गर्नेहरूलाई एउटा महान आज्ञा भन्छ दिनुभएको छ, अनि त्यो महान आज्ञा चाहिँ हामीले गर्नुपर्ने हुन्छ, चाहे जोसुकै होस्, पास्टर, अगुवा, पढेको मान्छे, नपढेको मान्छे, सबैले यो परमेश्वरको आज्ञालाई मान्नुपर्छ, कतिचोटि त्यो पनि मान्छेहरूलाई थाहा हुँदैन। सो महान आज्ञाको तपाईँलाई म यहाँनिर तपाईँले यो देखिराख्नु भएको छ, यो अक्षरहरू देखिन्छ देखिन्छ हुन्छ
देखिन्छ
देखिन्छ हुन्छ। त्यस कारणले यहाँनिर मैले 4 वटा पोइन्ट भनेको थिएँ, बप्तिस्माको अर्थ के हो, मिनिङ अथवा मतलब, होइन, अनि कसले चाहिँ बप्तिस्मा लिन सक्छ, अर्को चाहिँ बप्तिस्मा कसरी लिनुपर्छ, अर्को चाहिँ कहिले लिनुपर्छ, कुन अवस्थामा लिन तयार हुन्छ, ती कुराहरू हामी हेर्छौँ। त्यसैले महान आज्ञा भनेको चाहिँ बाइबलमा मत्तीको सुसमाचार, जुन चाहिँ सुसमाचारको पहिलो सुसमाचार मत्तीको सुसमाचारमा, अनि यहाँ यसको 28:19 पदमा यो कुरा लेखिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा देऊ। यो चाहिँ येशु प्रभुको आज्ञा हो। पहिलो कुरा चाहिँ फरक फरक सबै जाति भनेको चाहिँ सबै खालका मान्छेहरू, सबै खालका मान्छेहरूलाई चेला बनाउने कुरा आज्ञा चाहिँ, त्यही कारणले हामी एकअर्कालाई परमेश्वरको बारेमा सुनाउने गर्छौँ ताकि उनीहरू येशूबाट पाउने जीवन पाउन सकोस्। त्यस कारणले पहिलो आज्ञा त्यो भयो, चेला बनाउने र ती येशूलाई पछ्याउने, जसरी तपाईँ अहिले येशूलाई ग्रहण गर्नुभयो तपाईँ येशूको चेला हुनुभयो। अब त्यो चेला भनेको मतलब के हो, त्यसको छुट्टै अध्याय छ। त्यसैले त्यो चेला बनिसकेपछि उनीहरूलाई के छ भने बप्तिस्मा दिने आज्ञा पनि येशूले यहाँ दिनुहुन्छ, पिता पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ भनेर यहाँ भनिएको छ। त्यहाँदेखि अर्को एउटा पद महान आज्ञामा, त्यो चाहिँ मत्ती 28:20, यो चाहिँ 19 पदमा 20 पदमा, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, अनि हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। यो प्रभु येसुको आज्ञा अनि उहाँको प्रतिज्ञा पनि हो, हामीसँग चाहिँ उहाँ सधैँ हुनुहुन्छ। अनि उहाँले के कुरा सिकाउनु भएको थियो त्यो सबै चाहिँ हामीले मानिसहरू जसले येसुलाई ग्रहण गरेर येसुको चेला बन्छन् उनीहरूले यो सबै कुरा उनीहरूलाई शिक्षा सिकाउनु पर्छ भन्ने कुरा यहाँ छ। त्यस कारण हामीले सधैँ बाइबलको अध्ययन, बाइबलको नजिक बसेर हामी यी कुराहरू गर्छौँ, त्यो कुरा चाहिँ हामी यहाँ हेर्छौँ। अनि त्यस कारणले यहाँ पहिलो कुरा हामीले के हेऱ्यौँ भने यो चाहिँ येसुको आज्ञा भएको कारणले होइन, उहाँले दिनुभएको महान आज्ञामा पनि यो बप्तिस्मा लिनुपर्छ भन्ने कुराको आज्ञा छ, त्यस कारणले होइन हामीले बप्तिस्मा दिनुपर्छ भन्ने कुरा यहाँनिर हामीले परमेश्वरको वचनबाट हेऱ्यौँ। मानिसहरूलाई चेला बनाउने र बप्तिस्मा दिने आज्ञा चाहिँ येसु प्रभुले दिनुभएको छ यहाँनिर। अनि यो आज्ञा चाहिँ हरेक विश्वासी, जस्तो तपाईँले भर्खरै विश्वास गर्नुभयो, येसु प्रभुको आज्ञा तपाईँको लागि पनि के छ भनेदेखि उहाँलाई नचिनेका, उहाँलाई नजानेका मान्छेहरू जोसुकै होस्, तपाईँको छिमेकी, तपाईँको परिवार, तपाईँको इष्टमित्र, तपाईँको साथी, उनीहरूलाई पनि प्रार्थना गर्ने र सकेसम्म, हुन त कतिचोटि विरोध गर्छन्, सबैले विश्वास गर्दैनन्, ठिकै छ, हाम्रो काम के हो भने येसुको बारेमा उनीहरूलाई बताउने, अनि उनीहरूले येसुमा विश्वास गरे भने उनीहरूले पनि येसु प्रभुबाट पाउने मुक्ति पाउन सक्छ। विश्वासीले येसुमा नयाँ जीवन पाएको गवाईको निम्ति चाहिँ यो पानीको बप्तिस्मा लिइन्छ। त्यसैले पानीको बप्तिस्माको सम्बन्धमा कुरा गर्दाखेरि चाहिँ अब अरू तल अध्ययन गर्दै जान्छौँ हामी, यो बप्तिस्मा लिने येसुको आज्ञा हो, हामीले लिनै पर्छ। तर एउटा पोइन्ट यहाँ के बुझ्नुपर्छ भने नि, मान्छेको मुक्ति चाहिँ बप्तिस्माले दिने होइन, यद्यपि हामीले लिनुपर्छ, त्यो कुरो हामीले जान्नु पर्यो। हाम्रो मुक्तिको लागि हामीले के पनि गर्न सक्दैनौँ, येसुमा विश्वास गरेर उहाँतिर उहाँको मार्ग अप्नाएपछि उहाँको सित्तैमा दिने अनुग्रह, उहाँको दयामा हामीलाई सित्तैमा हाम्रो उद्धार गरिदिनुहुन्छ। तर उहाँले भन्नुभएको आज्ञाहरू चाहिँ हामीले पालन गर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। त्यस कारणले येसु आफैले पनि बप्तिस्मा लिनुभएको कुरा परमेश्वरको वचनमा हामी देख्छौँ, अहिले पछि त्यसको बारेमा पनि हेर्नेछौँ। सुसमाचारको पुस्तकहरूमा जब येसु संसारमा आउनुभयो, उहाँको सेवा सुरु गर्नु अगाडि उहाँले बप्तिस्मा दिने युहन्ना भन्ने येसुभन्दा अगाडि आएका व्यक्ति, जसको बारेमा बाइबलमा धेरै कुराहरू छन्, पुरानो नियममा पनि छन्, बप्तिस्मा दिने युहन्ना, सो बप्तिस्मा दिने युहन्नाले येसु प्रभु आफैलाई पनि बप्तिस्मा दिनुभयो। त्यस कारण यो बप्तिस्माको कुरा चाहिँ महत्त्वपूर्ण छ, त्यति मात्रै हामीले यहाँनिर हेरिरहेछौँ। येसु प्रभु आफैले पनि बप्तिस्मा दिने युहन्नाबाट बप्तिस्मा लिनुभएको थियो होइन। अर्को कुरा चाहिँ बप्तिस्माको बारेमा बाइबलमा हेर्दाखेरि प्रेरित, यहाँनिर तपाईँले प्रेरित 8:36 देख्नुहुन्छ, प्रेरितको पुस्तकमा त्यहाँ बप्तिस्मा दिएको कुरा छ। अनि त्यहाँनिर के छ भने फिलिपलाई परमेश्वरको आत्माले अगुवाई गर्नुभयो र एउटा इथियोपियन व्यक्ति चाहिँ आफ्नो के भन्छ त्यसलाई, त्यो सानो के यो घोडाले तान्ने सायद त्यस्तै के हो, त्यसमा चढेर जाँदै थियो। अनि यस फिलिपले त्यहाँ बसेर कुरा गरे, अनि उसले चाहिँ बाइबलको खण्ड पल्टाइराखेर रा पढिराखेको थियो। तपाईँले त्यो कुरा प्रेरितमा हेर्नुभयो भने सबै कुरा देख्नुहुन्छ 8 अध्यायमा। अनि उसले सोध्छ, उसले बुझ्दैन यो सबै कुरा, अनि येसु जब फिलिपले यो सबै कुरा थाहा पाउँछन् उनले बताइदिन्छन्, सबै कुरा उसलाई बताइदिन्छन्। त्यो बताइसकेपछि अब फिलिपले त्यो इथियोपियन युनिक भन्छ, इथियोपियाको नपुंसक भन्दा पनि हुन्छ, अनि उसले चाहिँ के भन्छ भने जब पानी देख्छ उसले, ऊ आफैले हेर्नुहोस् यहाँ पानी रहेछ, मलाई बप्तिस्मा कुनदेखि बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ, किनभने ऊ एकदम इच्छा गरेर फिलिपलाई बप्तिस्माको लागि भन्दछ, यहाँ बप्तिस्मा लिनदेखि मलाई केले रोक्न सक्छ भनेर त्यहाँ भन्दछ। भनाइको मतलब चाहिँ त्योभन्दा अगाडिको कुरा चाहिँ के भयो त भन्दाखेरि, पहिला त उसले बुझ्या थिएन, त्यसपछि उसलाई सबै कुरा बुझाइएको थियो, अनि त्यसपछि उसले चाहिँ फिलिपलाई यो अनुरोध गर्छ। अनि त्यसपछि हामीले हेऱ्यौँ भने त्यो फिलिपले चाहिँ इथियोपियनले चाहिँ परमेश्वरको वचन र मुक्ति उद्धारको बारेमा राम्रोसँग नजानेको हुनाले सोधिराखेको थियो, पल्टाइराखेको थियो। तर फिलिपले उनलाई त्यो वचनको गहिरो कुराहरू बताइदिए, सुसमाचार बताइदिए, त्यसको मतलब के हो, मान्छेले मुक्ति कसरी पाउँछ। अनि यो सबै कुरा जब त्यो इथियोपियनले बुझ्दछ, त्यसपछि उसले बप्तिस्मा लिने चाहना गर्छ। त्यसको मतलब चाहिँ इथियोपियनलाई पनि थाहा थियो कि पक्का येसुमा विश्वास गर्दा बप्तिस्मा लिनुपर्छ। त्यसकारण पानी देख्ने बित्तिकै उसले नै फिलिपलाई, यहाँ पानी नि छँदैछ, मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र भनेको मतलब उनी चाहिँ उत्कट इच्छा पुरा परमेश्वरमा हुनलाई चाहन्थे, होइन। अनि फिलिपले इथियोपियनले साँच्चै येसु प्रभुको रूपमा ग्रहण र विश्वास गरेका थिए भन्ने निश्चय गरे। त्यो कुरा चाहिँ हामीले यहाँ आठ प्रेरित 8:37 हेऱ्यो भने फिलिपले भने ए अब यो कुरा एकदमै महत्त्वपूर्ण छ, हामीले बप्तिस्मा लिने कि नलिने भन्ने। प्रेरित 8:37 अब फिलिपले चाहिँ त्यो बप्तिस्मा हुन चाहने व्यक्तिलाई यहाँ के भन्दैछन्, यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईँले बप्तिस्मा लिन सक्नुहुन्छ। त्यसैले यो विषय सारा हृदयले विश्वास गरेको छ भने भन्ने विषय, सारा हृदयले विश्वास गर्नुको मतलब के हो भन्ने विषय बाइबलमा धेरै कुराहरू छ। यहाँनिर त्यसै बप्तिस्मा दिएन, तर फिलिप चाहिँ परमेश्वरको जन होइन, उनले चाहिँ निश्चय गरे कि यो इथियोपियन व्यक्तिले साँच्चै येसुमा विश्वास गराएर चाहिँ रहन्छ, साँच्चो येसुलाई पछ्याएर चाहिँ रहन्छ भनेको चाहिँ सारा हृदयले विश्वास गर्नुहुन्छ भने, अनि यो विश्वास भनेको चाहिँ आफ्नो जीवन उहाँलाई सुम्पिन र उहाँको वचन अनुसार जिउने, समर्पणता गर्ने व्यक्ति, पुरै भरोसा परमेश्वरलाई राख्ने व्यक्ति। धेरैचोटि मान्छेहरू स्वर्ग जाने क्रिस्चियन हुन्छन्, कतिचोटि बिरामीबाट बिसेक हुन क्रिस्चियन हुन्छन्, कतिचोटि अन्य समस्याको कारण क्रिस्चियन हुन्छन्, चर्च जान्छन्, सबै कुरा गर्छन्, तर हृदय चाहिँ आफ्नै स्वार्थको लागि जिउँछन्। उनीहरू पाप गर्न पनि छोड्दैन, झुट बोल्न पनि छोड्दैन। त्यस्तो मान्छेहरूले बप्तिस्मा लिनु नलिनु केही फाइदा छैन, तर धेरै छन् त्यस्तो। त्यही कारण तपाईँले पनि देखे होला कोही कोही क्रिस्चियन, तर पक्का येसुलाई विश्वास गरेका क्रिस्चियन चाहिँ तपाईँलाई थाहा हुन्छ, त्यो मान्छेले झुट्टा बोल्दैन, उसको जीवनमा परमेश्वरको वचन अनुसारको फल देखिन्छ। अनि त्यसपछि त्यो इथियोपियनले के जवाब दिए, तिनले जवाब दिए, येसु ख्रिस्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु। त्यसैले त्यो इथियोपियनको लागि बप्तिस्मा लिने योग्यता के थियो भने येसु ख्रिस्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्ने कुरा। त्यसैले त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। यहाँनिर बप्तिस्मा कसले लिने भन्ने हामी पछि अहिले अध्ययन गर्छौँ, तर उनले त्यहाँनिर उसको उत्तरमा अब येसु नै ख्रिस्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ होइन, परमेश्वरको पुत्र भन्ने बित्तिकै के छ, परमेश्वरले आफ्नो पुत्र संसारको मानिसहरूको उद्धारको लागि पठाउनु भएको, जसले येसु नै परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्छ उसले के गर्छ, येसु चाहिँ परमेश्वरबाट आउनु भएको, येसु चाहिँ परमेश्वरले पठाएको उद्धारकर्ता। त्यतिखेरको मान्छेहरूलाई यहुदीहरूको पुरानो नियमद्वारा विभिन्न भविष्य वक्ताहरूले भनेको कुराद्वारा उनीहरूलाई के थाहा थियो भने मानिसहरूको उद्धारको लागि परमेश्वरले उद्धारकर्ता पठाउनुहुन्छ, मसीह भन्छ हिब्रूमा, मसाया अङ्ग्रेजीमा हुन्छ मसीह। अनि त्यही कुरो यहाँनिर उसले भन्छन्, येसु ख्रिस्ट चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, अर्थात् मानिसको उद्धारको लागि आउनुभएको मसीह, साँचो उद्धारकर्ता हुनुहुन्छ, परमेश्वरबाट आउनुभएको। आज संसारको मानिसहरूलाई सबभन्दा ठुलो समस्या के छ, येसु परमेश्वरबाट आउनुभएको भनेर विश्वास। ला धेरैले सायद हिन्दू धर्म मान्नेले पनि येसुको फोटो राखेर पूजा गर्छ, तर येसु परमेश्वरबाट आउनुभएको भनेर पक्का विश्वास गर्यो भने के हुन्छ, येसुको सबै कुरा विश्वास गर्छ नि। त्यसको मतलब येसुले के भन्नुभयो, म भन्दा बाहेक त कोही पनि स्वर्ग जाने बाटो छैन। अब जस्तो हाम्रो बाउबाजे, हाम्रो इष्टमित्र, हाम्रो छिमेकीहरू, उनीहरू त क्रिस्चियन परिवारमा जन्मेनन्, उनीहरूले अहिलेसम्म पनि बाउबाजेले गरेकै धर्म कर्ममै बिताइराखेका छन्, त्यही कुरा नै उनीहरूको लागि मुख्य कुरा भइराखेको छ। अब उनीहरूलाई के लाग्छ भने क्रिस्चियन हुने चाहिँ अब नेपालकै सन्दर्भमा के हुन्छ, क्रिस्चियन हुने भनेको चाहिँ गलत देशद्रोही के दोष लगाउँछन् आफ्नो पुरानो धर्म। तर यहाँ बाइबलमा के छ, येशू प्रभुले के भन्नुभयो, त्यो सबै कुराले त परमेश्वरमा लाँदैन, त्यो त मूर्ति पूजाको पछाडि शैतानको कुरा छ, त्यो कुरा बाइबलले भन्छ। त्यसकारण हामीले हाम्रो इष्टमित्र जो मूर्ति पूजा गर्छन् यो कुरा भन्यो भने चित्त दुख्छ उनीहरूलाई। तर कुरा के छ, उद्धार येसुमा मात्र छ जो चाहिँ परमेश्वरबाट आउनुभयो, त्यो कुरा नै सबभन्दा मुख्य कुरा सुसमाचार यो क्रिस्चियन विश्वासको हो। यो न त विदेशी धर्म हो, न अमेरिकन धर्म हो, यो त केवल मान्छेको उद्धारको लागि परमेश्वरले मान्छेको मुक्तिको बाटो येसु प्रभुलाई पठाएर उहाँको बलिदानबाट गरिदिनु भयो। यो कुरो सबभन्दा मुख्य कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यस कारणले इथियोपियनको कुरामा चाहिँ यो छ। अनि अब चाहिँ बप्तिस्मा नयाँ नियमको शिक्षा हो। पुरानो नियममा बत्तीसँग कुराहरू थिएन, पुरानो नियममा अरू कुराहरू थियो, धेरै व्यवस्था पालन गर्नुपर्ने कुराहरू थियो। अब आज हामीसँग त्यसको लागि समय छैन। अनि बप्तिस्माको अर्थ चाहिँ पहिलो कोरन्थी 10:1-2 तपाईँले हेर्नुभयो भने पहिलो कोरन्थी 10:1-2 खास बप्तिस्माको आत्मिकी अर्थ हुन्छ। खासमा बप्तिस्मा भनेको चाहिँ हामी शारीरिक रूपमा भौतिक रूपमा मान्छेको अगाडि पानीमा गएर होइन एउटा अगुवाद्वारा पास्टर अगुवा हामी पानीमा डुबाइन्छौँ येसुको नाम पिता पुत्र पवित्र आत्माको नाउँमा, अघि हामीले यहाँ हेरेको थियौँ। तर यहाँनिर यसको मतलब आत्मिकी मतलब बुझ्नु जरुरी हुन्छ। अनि यहाँनिर के लेखेको छ भने पहिलो कोरन्थी 10:1-2 भाइ हो तिमीहरूले यो कुरा जान भनी म चाहन्छु कि हाम्रो पुर्खाहरू सब बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए, अनि मोसामा तिनीहरू सबैले बादल र समुद्रमा बत्तिसमा पाएका थिए भन्ने शब्द यहाँ चलाइएको छ। अनि यो पहिलो कोरन्थी 10:1, अनि त्यसको मतलब चाहिँ के छ भने बादल मुनि समुद्रको बिचबाट जाने मोसाको कुरा गर्दै गर्दाखेरि के छ भने पुरानो नियममा मिस्र देशमा सबै यहुदीहरू यो दासत्वमा थिए 400 वर्ष, अनि परमेश्वरले उनीहरूलाई त्यहाँबाट छुटकारा दिएर उहाँले प्रतिज्ञा गर्नुभएको मुलुक भन्छ कनानमा लग्नलाई मोसालाई अगुवाई गर्नुभयो। अनि त्यसको बारेमा धेरै पुरानो नियममा हामी पढ्दछौँ प्रस्थानदेखि नै। अनि त्यही बेलामा त्यो के भन्छ लाल सागर भन्छ, त्यो सागरको पानी चाहिँ 2 फ्याक भयो, अनि बिचमा ओभानो भूमिबाट तिनीहरू तरेर गए, अनि त्यसलाई चाहिँ एउटा बप्तिस्माको रूपमा लिएको छ। अर्को शब्दमा खास आत्मिकी शब्दमा भन्नुपर्दा के हो भने त्यो समुद्र तरेपछि चाहिँ इजरायलीहरू के भए मिस्रीहरूबाट, मिस्रका सरकार त्यहाँको आर्मी त्यहाँको शासन त्यहाँको दासत्वबाट स्वतन्त्र भए। त्यस कारणले आत्मिकी रूपमा जसले बप्तिस्मा लिन्छ अथवा विश्वास गरेर येशूलाई पछ्याउँछ संसार पाप अधर्म शैतान सबै कुराबाट छुटकारा पाउँछ स्वतन्त्र हुन्छ, त्यो एउटा आत्मिकी अर्थ भनेर हामी बुझ्दछौँ। सो बप्तिस्मा दिने युहन्नाले बप्तिस्माको प्रचार गरे। सबभन्दा पहिला नयाँ नियममा बप्तिस्माको प्रचारको कुरा गर्दाखेरि बप्तिस्मा दिने युहन्ना जसको बारेमा चाहिँ हामीले यस यो क्रिसमसको बेलामा पनि अध्ययन गर्छौँ, अनि कसरी एलिजाबेथ र जकरिया पुजारी उनीहरूको बिचमा भविष्यवक्ता के भन्छ स्वर्गदूत गाब्रियल देखा पर्छन् र उनीहरूलाई प्रतिज्ञा गर्छन्, हामीलाई त्यसको बारेमा यो सुसमाचारको सुरुमा नै येसुको जन्मको कुरामा हामी त्यो देख्दछौँ। अनि तिनीहरूबाट एलिजाबेथबाट जन्मिएको चाहिँ एलिजाबेथ चाहिँ के भन्छ येसु प्रभुको आमा मरियमको दिदी पर्थिन् होइन, कजिन भन्छ अङ्ग्रेजीमा दिदी पर्ने, अनि उनीहरूको बिचमा सम्बन्ध थियो, त्यो कुरा सबै बाइबलमा हामी छ। अनि बप्तिस्मा दिने युहन्ना जन्मिने कुराको बारेमा पनि पुरानो नियममा यसैयामा नै भनिएको छ। त्यस कारण त्यही बप्तिस्मा दिने युहन्नाले चाहिँ अनि यो बप्तिस्माको प्रचार गरे होइन, त्यो कुरा हामीले मर्कुस एकको चार होइन, एकको चारमा के छ बप्तिस्मा दिने योहन्ना पापमोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे, यहाँनिर लेखिएको छ। पाप मोचनको लागि पश्चातापको बत्तिस्मा। त्यसकारण यहाँनिर बत्तिस्मा लिने कुराको बारेमा, पाप मोचन भनेको पाप क्षमा होइन, पाप क्षमाको निम्ति पश्चाताप, यो पश्चातापको बारेमा पनि बुझ्नु जरुरी हुन्छ। पश्चातापको मतलब के हो होइन? अनि बत्तिस्म दिने युहन्नाको सेवा चाहिँ येशु प्रभुको अघि अघि गएर येशुको निम्ति बाटो तयार गर्ने व्यक्ति भनेर पनि भनिन्छ। अनि बत्तिस्म दिने युहन्नाले मानिसहरूलाई पाप क्षमा र पश्चातापको बत्तिस्मा होइन को प्रचार गरेका थिए। अब यहाँनिर पश्चाताप भन्ने शब्दको मतलब चाहिँ मन परिवर्तन गर्नु, बाटो परिवर्तन गर्नु भन्ने अर्थ लाग्छ। कुनै व्यक्तिले पश्चाताप गर्यो भनेको चाहिँ पछुतो होइन, हामी एउटा मार्गमा हिँडिरहेछौँ, एउटा विचार गरिरहेछौँ, एउटा लक्ष्यमा हिँडिरहेछौँ र हामीलाई थाहा भयो त्यो गलत छ र हामीलाई अर्को बाटो थाहा भयो, किन हामी आफ्नै जीवनमा अथवा सांसारिक जीवनमा थियौँ, हामीलाई थाहा भयो यो गलत छ। अब हाम्रो लागि अर्को बाटो चाहिँ येशु प्रभुको वचन अनुसार, उहाँको इच्छा अनुसार परमेश्वरको बाटो, परमेश्वरलाई पछ्याउने। त्यसैले जब मान्छेले आफ्नो बाटो छोडेर अथवा सांसारिक बाटो छोडेर परमेश्वरको बाटो लाग्छ, त्यो बदल्ने कुरालाई चाहिँ पश्चाताप भन्छ, अनि मन परिवर्तन हुन्छ त्यसबाट, हामीमा चाहिँ परमेश्वरको इच्छा अनुसारको मन आउँछ। अनि धेरैचोटि मान्छेहरू चर्च आउँछन्, क्रिस्चियन हुन्छन्, तर पश्चाताप साँचो प्रयोग गरेका छैन, पापको लागि पछुतो गर्छन्, तर पश्चाताप भनेको चाहिँ बाटो नै बदल्ने कुरा हो होइन, भन्छ 180 डिग्री फर्किने भन्छ। त्यसले त्यो महत्त्वपूर्ण कुरा हो। अनि त्यो चाहिँ बत्तिस्माको बारेमा चाहिँ बत्तिस्मा दिने युहन्नाले सुरुमा प्रचार गरेका थिए भनेर हामी यहाँनिर हेर्दछौँ। युहन्नाको बत्तिस्मा उनको आफ्नो विचारले सुरु गरेका होइनन्, तर यो स्वर्गबाट आएको, परमेश्वरबाट उनलाई त्यसैको निम्ति आएको थियो, उनी त्यसैको निम्ति संसारमा आएका थिए र परमेश्वरको काम युहन्नाले गरिराखेका थिए भन्ने कुरा हामी देख्दछौँ। अनि मर्कुस 11:30 यो कुरा लेखिएको छ, युहन्नाले दिएको बत्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ दियो। यो चाहिँ येशु प्रभुले यहुदीहरूलाई सोध्नुभएको प्रश्न यहाँनिर हामी देख्दछौँ। त्यसैले यो स्वर्गबाटको, युहन्नाले दिने बत्तिस्मा उनको आफ्नो विचारले, आफ्नो सोचले होइन, तर स्वर्गबाटको बत्तिस्मा भनेर हामीलाई थाहा छ। त्यसैले अर्को चाहिँ लुकाको सुसमाचार 3:7 बत्तिस्मा दिने युहन्नाले धेरैजनालाई बत्तिस्मा दिएका थिए भनेर त्यहाँ लेखिएको छ। यसकारण तिनीसँग बत्तिस्मा लिन आउने भिडहरूलाई तिनले भने, ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? किनभने बत्तिस्मा नदिनु चाहिँ आफ्नो पापमा रहिरहनु, जुन चाहिँ परमेश्वरको श्राप अथवा पापको निम्ति दण्ड छ। अनि यहाँनिर ती मान्छेलाई उनले भन्थे, सर्पको बच्चा भनेको चाहिँ झुट्टाहरू, ती यहुदीहरू झुट्टा थिए, उनीहरू त्यहाँ आएको देखेर, भिड आएको देखेर उनले त्यो भनेका थिए। किनभने बत्तिस्मा नलिनु अथवा येशुको वचन नसुन्नु अथवा सुसमाचार नविश्वास गर्नु चाहिँ एक दिन परमेश्वरको दण्डमा पर्ने हुन्छ। यो सबै मान्छेले सुन्न जरुरी छ, किनभने अहिले लाग्छ कि केही पनि भएको छैन होइन, विश्वास गर्नेलाई पनि केही भएको छैन, विश्वास नगर्नेलाई पनि केही भएको छैन, केही हुँदैन जस्तो लाग्छ, तर बाइबलमा भनेको कुरा चाहिँ पुरा हुन्छ भनेर चाहिँ यहाँ लेखिएको छ। त्यसकारण हामी त्यसैको निम्ति चाहिँ बत्तिस्मा लिनुपर्छ। त्यतिखेरका ठुला बडा र बाठा टाठाहरूले, अनि वास्तवमा बत्तिस्मा दिने युहन्नाको कुरा विश्वास गरेनन्, जसले गर्दा उनीहरू के भए, उनीहरू दण्डमा परे। युहन्नाको बत्तिस्मालाई उनीहरूले इन्कार गरे, जो ठुला बडा छन्, जो बाठा टाठा छन्। अब आजका मान्छेहरू पनि जो धनी छन्, बाठा टाठा छन् होइन, धर्ममा के गर्छन्, उनीहरूले के कुरा भन्छन्, त्यसमा विश्वास गर्छन्, तर येशु प्रभुको कुरालाई उनीहरूले दोष लगाउँछन्। अनि ती आजका संसारका बाठाहरू के गर्छन्, उनीहरूले साँच्चो सृष्टिकर्ता परमेश्वर, उनीहरूको लागि पनि सृष्टिकर्ता हो उहाँ, किनभने परमेश्वर त एउटै हुनुहुन्छ नि, अनि उनीहरूले इन्कार गर्छन्, एक दिन उनीहरू दण्डमा पर्छन् भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। त्यसपछि यहाँ लुका 7:30 परमेश्वरको उपायलाई चाहिँ आफै उनीहरूले रद्द गरेको थिए, ती बाठा टाठाहरूले भन्ने कुरा यहाँनिर हामीले देख्दछौँ। तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ युहन्नाबाट बत्तिस्मा नलिएको कारणले परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे। येशु प्रभु जुन उद्देश्यको लागि आउनु भएको थियो, संसारको मानिसहरूको उद्धार, विशेष गरी यहुदी जातिमा जन्मनु भयो। यहुदी जातिहरू सबैले उद्धारकर्तालाई पर्खिराखेको थिए, तर ती बाटा टाटा फरिसी पण्डित जो धेरै पुजारी, तिनीहरूले चाहिँ उहाँलाई स्वीकारेन। त्यसको मतलब के हो? परमेश्वरले येशु प्रभुबाट पठाउनु भएको जुन उद्धारको बाटो थियो तिनीहरूले पाउन सकेनन्। तिनीहरू दण्डको भागीदार भए। सो लुका 8:3-8 के छ भने, पश्चाताप अनुसारको फल फलाओ अनि आफै हामी अब्राहमका वंश छौँ भन्ने नठान, किनकि म तिमीहरूलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहमको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। ती मानिसहरू जो बाटा थिए उहाँलाई येशू प्रभुले भन्नुहुन्छ पश्चाताप अनुसारको फल फलाऊ। अनि यहाँनिर पश्चाताप अनुसारको फल फलाउनु भन्ने मतलब चाहिँ के हुन्छ भनेदेखि, पश्चाताप अनुसारको फल भनेको चाहिँ परमेश्वरको बाटो, पश्चाताप भनेकै संसारिक दुष्ट पापपूर्ण स्वार्थी बाटो छोडेर परमेश्वरको धार्मिकताको बाटो जानु हो। त्यसकारण पश्चाताप अनुसारको फल फलाओ भनेको चाहिँ धार्मिकताको स्वभावमा परमेश्वरको इच्छा अनुसारको जीवन जिउनु पर्ने भन्ने कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ। त्यसकारणले अनि युहन्नाले चाहिँ ती व्यक्तिहरूलाई बप्तिस्मा दिए जसको जीवनमा चाहिँ धार्मिकताको फल हुन्थ्यो, होइन जसलाई पनि उनले बप्तिस्मा दिएनन्। अर्को चाहिँ हामी लुकाको 8:14 हेऱ्यौँ भनेदेखि फल सम्बन्धी कुराहरूको बारेमा त्यहाँ लेखिएको छ। आज म त्यसलाई पढ्दिनँ। 8:14 तपाईँले, अनि हामी केवल 14 पद एउटा पढ्छौँ, तपाईँले आफैले पढ्न सक्नुहुन्छ। त्यसपछि केही सिपाहीहरू आएर सोधे, हामीले चाहिँ के गर्ने त? तिनले जवाब दिए, कसैलाई नलुट अनि मानिसहरूलाई झुटो आरोप नलगाओ, आफ्नो तलबमा सन्तुष्ट हो। त्यसकारण यो फल चाहिँ के हो भन्ने कुरा चाहिँ यहाँनिर हामी देख्दछौँ। प्रेम गर्नु, अरूलाई उद्धार गर्नु, परोपकार भन्छ नि होइन, नठग्नु, सहनशील हुनु, सन्तुष्टि, आफ्नो कुरामा सन्तुष्ट हुनु, असन्तोकी होइन, लोभी होइन, अरूलाई सहयोग पुर्याउने, त्यो कुराको लागि चाहिँ उसले फलको रूपमा, किनभने बत्तिसमा दिने युहन्नाले सबैलाई बत्तिसमा दिन्थेन, उनीहरूमा त्यो फल हुनु पर्थ्यो, अनि त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि वास्तवमा नयाँ नियममा यो क्रिस्चियन परमेश्वरमा जन्मिएकाहरूको फलको बारेमा गलाती 5:22-23 हामी यहाँ देख्दछौँ। पवित्र आत्माको फल भनेर प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम भनेर यहाँनिर लेखिएको छ। त्यसै कारणले यहाँनिर पश्चातापको फल भनेको चाहिँ परमेश्वरको बाटो पक्षाएको, आफ्नो मन परिवर्तन गरेको, पहिलाको कुरा त्यागेको भनेको मतलब क्रिस्चियन भएको येशूलाई पछ्याएको कुराको फल भएपछि मात्रै बप्तिस्मा पाइने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अब हामी यति चाहिँ ब्याकग्राउन्डको रूपमा तपाईँलाई मैले भनिरहेको छु। अब पहिलो हाम्रो पहिलो पोइन्ट के थियो भने, बप्तिस्माको अर्थ चाहिँ के हो? बप्तिस्माको एउटा अर्थ हो ख्रिस्टको आज्ञा पालन गर्नु, होइन, ख्रिस्टको आज्ञा पालन। वास्तवमा बप्तिस्माले नयाँ जन्म दिने या पाप क्षमा गर्ने होइन। अब एउटा कुरो यहाँ के बुझ्नुपर्छ भनेदेखि, मैले अघि सुरुमा नै भने, हाम्रो क्रिस्चियन विश्वासमा चाहिँ मान्छेले गरेको रीतिरिवाजबाट चाहिँ उनले उद्धार पाउने होइन। उद्धार चाहिँ विश्वासद्वारा परमेश्वरले सितै दिनुहुन्छ, तर उद्धार पाइसकेपछि चाहिँ हामीले परमेश्वरको चरित्र, येशूको चरित्र अनुसारको धार्मिकताको फल फलाउनेहरू हुन्छौँ। त्यसकारणले बप्तिस्मा दिनु पहिलो चाहिँ के त भन्दाखेरि, यो परमेश्वरको आज्ञा पालन। अब आज्ञा पालन गर्नको निम्ति चाहिँ येशू प्रभुले हामीलाई भन्नुभएको छ। अनि मर्कुस 16:16 तपाईँले के देख्नुहुन्छ भने, यहाँ आज्ञा पालनको कुरा गरिएको छ होइन, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइने छ, तर विश्वास नगर्ने दण्डित हुनेछ। त्यसकारणले यहाँ के छ, बप्तिस्माको अर्थ चाहिँ विश्वास गर्नेलाई, विश्वासको मतलब चाहिँ आज्ञा पालन पनि सँगसँगै आउँछ। जबसम्म आज्ञा पालन हुँदैन त्यो खास विश्वास हुँदैन, होइन, त्यो कुरा हामी देख्दछौँ। अर्को कुरा चाहिँ, अब नयाँ जन्म पाएको कुराको पक्का प्रमाण भएको व्यक्तिले मात्रै बप्तिस्मा लिन्छ, त्यो कुरा होइन, अनि बत्तिसमा लिनु एउटा ख्रिसको आज्ञा पालन गर्नु, दोस्रो ख्रिसको अनुसरण गर्नु भनेको ख्रिसलाई ख्रिसको कुराको उदाहरणलाई पछ्याउनु। यहाँनिर पहिलो पत्रुस 2:21 यस्तो लेखेको छ, यसैको निम्ति तिमीहरू बोलाएका छौ किनकि ख्रिसले तिमीहरूको निम्ति कष्ट भोग्नुभयो र तिमीहरूको निम्ति एउटा नमुना छाड्नुभयो अनि तिमीहरूले उहाँको पाइला पछ्याउनु पर्नेछ। त्यसैले यहाँनिर परमेश्वरको वचनमा के छ, जो जुन कुराहरूको निम्ति ख्रिस्ट आउनुभयो र उहाँले गर्नुभयो, हामीले उहाँको उदाहरण पछ्याउनु पर्छ। भनाइको मतलब बत्तिसमा लिने कुरा चाहिँ ख्रिस्टको उदाहरण पछ्याउने कुरा पनि हो, त्यो कुरा हामी यहाँ प्रष्ट बुझ्दछौँ। तेस्रो कुरा यहाँनिर अर्को कुरा छ, यसै सन्दर्भमा हामीले अनुसरण गर्नु। अनि अर्को चाहिँ येसु प्रभुले पनि बप्तिस्मा लिनु पर्दाखेरि त्यहाँनिर युहन्ना बप्तिस्मा दिने युहन्नासँग कुरा गर्दै गर्दा युहन्नाले बप्तिस्मा येसु प्रभुलाई दिन तयार थिएनन्। तर यहाँनिर युहन्ना 13:15 के छ, मैले तिमीलाई एउटा नमुना दिएको छु, मैले तिमीसँग जसो गरेको छु सो तिमीहरूले पनि गर्ने गर। येसु प्रभुले दिएको नमुना यसरी पछ्याउने कुरा यहाँ हामी देख्दछौँ। मत्ती 3:15 के छ, येसुले जवाब दिनुभयो, अहिले यसै हुन देऊ। त्यो किन भनेको छ भने बत्तिसौँ दिन युहन्नाले चाहिँ येसुलाई बत्तिसौँ दिनलाई योग्य ठान्दैन आफैलाई, तर येसु प्रभुले भन्नुहुन्छ होइन, अहिले यसै हुन देऊ, सबै धार्मिकता पुरा हुनलाई हाम्रो लागि यो हुनु नै उचित छ। तब योहन्ना राजी भए येसुलाई बत्तिसमा दिन। त्यसकारण यो बत्तिसमा चाहिँ एउटा परमेश्वरको धार्मिकता पुरा गर्ने एउटा माध्यम पनि हो, हामी सबैको निम्ति पनि होइन भनेर हामी यहाँ बुझ्दछौँ। अर्को कुरा, बत्तिसमा लिनु पाप र मृत्युद्वारा अलग हुनु। अब कतिजना मान्छेहरूले बत्तिसमा लिन्छन् होइन, तर उनीहरू दिनदिनै कतिचोटि त मान्छेहरूलाई पाप भनेकै के हो भन्ने थाहा छैन। त्यसैले यहाँनिर के छ, मृत्युद्वारा भनेको चाहिँ बत्तिसमा लिने भनेको चाहिँ पश्चाताप गर्ने भनेको चाहिँ वास्तवमा स्वार्थको लागि मर्ने भन्ने अर्थ पनि हुन्छ होइन। कलसी 3:3 के छ, किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवन चाहिँ परमेश्वरमा ख्रिस्टसँगै लुकेर रहेको छ। भनेको मतलब तपाईँले बाइबलमा धेरै ठाउँमा पाउनुहुन्छ हामी ख्रिस्टसँगै मरेका छौँ भन्ने कुरा होइन। त्यसकारणले हामी ख्रिस्टसँग मृत्युमा सहभागी हुने बप्तिस्माद्वारा चाहिँ र पापलाई त्याग्ने कुरा पनि हो बप्तिस्माद्वारा होइन, हामी अलग्गिन्छौँ। त्यो बप्तिस्माको खास अर्थ त्यो पनि हुन्छ। अर्को बप्तिस्माको मतलब ख्रिस्टसँग एक हुनु, अङ्ग्रेजीमा आइडेन्टिफाई भनेर भन्छ, आइडेन्टिफाई विथ जिसस, येसु, येसुसँगै हुने, येसुको हुने, यो चाहिँ बप्तिस्माद्वारा हामी गर्दछौँ। गलाती 4:14 के छ भने, तर म चाहिँ अरू कुरामा होइन येसु ख्रिस्टको क्रुसमा मात्र घमण्ड गर्छु, उहाँको क्रुसले गर्दा मेरो लागि संसार मरेको छ र संसारको लागि म मरेको छु। त्यसकारणले कुनै पनि व्यक्ति पक्का क्रिस्चियन हो भनेदेखि चाहिँ संसारको लागि ऊ र ऊ संसारको लागि चाहिँ मरेको हुन्छ, यो कुरो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अनि कतिचोटि मान्छेहरूले नबुझेको कारणले धेरै समस्याहरू हामी देख्छौँ। अर्को चाहिँ त्यो चाहिँ हामीले रोमी 6:14 पढेका थियौँ। अनि अर्को चाहिँ तपाईँले रोमी 6:4-13 पढ्नुभयो भने यो सबै कुराहरू पाउनुहुन्छ। हामी पनि उहाँसँगै बप्तिस्माद्वारा मरेर गाडियौँ, शक्तिशाली परमेश्वर पिताले आफ्नो महिमाद्वारा येशु ख्रिस्टलाई मरेकोबाट भ्युताउनु भयो, त्यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रिस्ट जस्तै जिउनेछौँ, यो ख्रिस्टसँगै एक हुने कुरा। त्यसैले वास्तवमा यो रोमी 6:14 के भन्छ 4-13 चाहिँ यो ख्रिस्टसँगै एक हुने कुराको बारेमा धेरै कुराहरू लेखिएको छ होइन, त्यहाँनिर धेरै कुराहरू लेखेको छ। अब रोमी 6:5 हामी हेर्नेछौँ, 6:5 के छ भने, उहाँको मृत्युमा सहभागी हुने कुरा छ। यहाँनिर के छ, किनभने उहाँको मृत्युमा हामी एक भयौँ भने उहाँसँगै मरेकोबाट बिउतिँदा पनि एक हुनेछौँ। त्यसैले कुनै पनि व्यक्ति ख्रिस्ट हुने भने उहाँको मृत्युमा एक हुने भनेको चाहिँ जुन कुरा संसारिक र स्वार्थी छ जसले परमेश्वरबाट अलग राख्छ त्यसको लागि चाहिँ हामी मरेका हुन्छौँ। संसार भन्ने कुरा चाहिँ पापको कुरासँग सम्बन्ध हुन्छ, होइन? त्यस कारण त्यसको लागि चाहिँ हामी मर्नुपर्छ। मृत्युले चाहिँ जुन कुरासँग मृत्यु हुन्छ हाम्रो भनेको मतलब त्योसँग सम्बन्ध चाहिँ हुँदैन। जसरी कुनै पनि व्यक्ति मऱ्यो भनेदेखि त्यो लाससँग कसैको सम्बन्ध हुँदैन, त्यस्तै तपाईँ र म संसारको कुराहरू जो परमेश्वरको इच्छा अनुसारको छैन त्यसको लागि हामीले मरेको ठान्नुपर्छ। अर्को चाहिँ उहाँसँग जस्तो येशू प्रभु मरेपछि गाडिनु भयो, हामी पनि उहाँसँग गाडिने कुरामा पनि एक हुन्छौँ। रोमी 6:4 के छ? यसकारण बप्तिस्मद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। अब यहाँनिर के छ भने दुईवटा पोइन्ट छ, गाडिने कुरा र नयाँ जीवनमा यहाँनिर जीवित पारिने पुनरुत्थानको कुरा, बौरी उठ्ने कुरा। त्यसैले एउटा पोइन्ट के छ भने तपाईँले बत्तिसमा कसरी लिन्छौँ, हामी पानीमा गएर पानीमा एकजना अगुवाले हामीलाई डुबाउँछ, त्यसको मतलब के हुन्छ भने त्यो डुबाउनु चाहिँ के भयो भन्दाखेरि येसुसँगै हामी पाप अधर्म संसारिक कुराहरू जो चाहिँ परमेश्वरको इच्छा अनुसारको छैन त्यसको लागि हामी मर्छौँ र गाडिन्छौँ, मानिलिने कुरा भयो, होइन? हामी शरीरमा पानीभित्र जान्छौँ त्यो गाडिएको जस्तो भयो, येसुसँगै गाडिएको मानिलिन्छौँ। पहिलो कुरा आत्मिक रूपमा त्यो जुन चाहिँ संसारिक छ त्यसको लागि हामी मरेको ठान्छौँ र गाडिन्छौँ। जब पानीबाट बाहिर निस्किन्छौँ हामी अब बाहिर निस्केको चाहिँ येसुको पुनरुत्थानको आत्मामा एउटा नयाँ जीवनमा हामी बाहिर निस्किन्छौँ, नयाँ जीवनमा ख्रिस्ट जस्तै अबदेखि उसो चाहिँ हामी जिउँछौँ। त्यसैले बत्तिसमा अब एउटा कुरा के हुन्छ भने नि यहाँनिर बत्तिसमाद्वारा चाहिँ खासमा विश्वासद्वारा येसुसँग हाम्रो पहिला नै सम्बन्ध भइसकेको हुन्छ, हामीले नयाँ जीवन पाइसकेको हुन्छ। विश्वासद्वारा हामीले संसार र पापको लागि आफैलाई मरेको ठानिसकेको हुन्छ, भनेको मतलब त्यो गर्न त्याइसकेका हुन्छौँ र हामीमा नयाँ जीवन भइसकेका हुन्छ। तर बप्तिस्माद्वारा चाहिँ हामीमा जो अन्तस्करणमा भएको कुरा हामीले एउटा बाहिर देखिने रूपमा एउटा गवाही दिन्छौँ, म चाहिँ ख्रिस्टसँगै मरेको छु, म गाडिएको छु, अब त्यसपछि म पानीबाट बाहिर निस्किँदाखेरि सबै पापलाई त्यहीँ छोडेर स्वार्थी कुरा छोडेर अब नयाँ जीवनमा आएको छु, अब ममा येसुको आत्मा जो पुनरुत्थानको आत्मा हुनुहुन्छ अबदेखि उसो चाहिँ म येसुमा जिउने छु, त्यो कुरा चाहिँ हामीले गर्छौँ। अर्को कुरा चाहिँ बप्तिस्माको मतलब येसुको रगतसँग सहभागी हुने कुरा पनि हो, होइन? अनि रोमी 6:5 के छ भने किनभने उहाँको मृत्युमा हामी एक भयौँ भने उहाँसँगै मरेकोबाट जिउ के भन्छ बिउँतिँदा पनि हामी एक हुनेछौँ। अब हामी दोस्रो पोइन्टमा जान्छौँ अनि तपाईँलाई मैले एकैचोटि दोस्रो पोइन्टमा यहाँनिर दोस्रो पोइन्टमा हामी जाँदाखेरि दोस्रो पोइन्ट चाहिँ बत्तिसमा किन के अरे बत्तिसमा लिन कसले बत्तिसमा लिन सक्छ, होइन? बत्तिसमा लिनको लागि योग्य व्यक्ति को हो, कसले बत्तिसमा लिन सक्छ? अब पहिलो पोइन्ट चाहिँ के हुन्छ यहाँ, जसले विश्वास गर्छ त्यसले बत्तिसमा लिन सक्छ, विश्वास गर्नेले बत्तिसमा लिन सक्छ। यहाँ मर्कुसको सुसमाचार 16:16 जसले विश्वास गर्छ र बत्तिसमा लिन्छ त्यो बचाइने छ, तर विश्वास नगर्ने दण्डित हुनेछ। त्यसैले यहाँनिर के छ, कसले बत्तिसमा लिन सक्छ भनेको चाहिँ जसले विश्वास गर्छ उसले बत्तिसमा लिन सक्छ। बत्तिसमा लिनको लागि पहिलो योग्यता के हो, विश्वास। अब यहाँनिर विश्वास भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ, त्यस कारणले अर्को क्लासमा हामीले विश्वास यो सबै कतिवटा शब्दहरूको बारेमा सायद अध्ययन गर्नुपर्छ। त्यसैले पहिलो कुरा चाहिँ अनि बप्तिस्मा नलिने अथवा विश्वास नगर्नेले चाहिँ के हुन्छ, त्यो पापको दण्ड, जो आफ्नो पापको दण्डको लागि त हाम्रो ठाउँमा येशू मरिदिनु भयो त्यस कारण हामीले अब त्यो मृत्यु खप्नु पर्दैन, हामी अनन्त जीवन पाउँछौँ, तर हामीले विश्वास गरेर येशूको उद्धारलाई लिएनौँ भने चाहिँ हामी आफ्नो पापमा मर्नेछौँ, होइन? त्यही कुरो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो, होइन? त्यहाँदेखि अब अर्को यहाँनिर पहिलो चाहिँ विश्वास गर्ने, दोस्रो चाहिँ आँखा खुलेका व्यक्तिहरू। अब यहाँनिर आँखा खुल्ने कुराको बारेमा चाहिँ अलिकति गहिरो ठुलै अध्ययन गर्न सकिन्छ। बाइबलमा लिडियाको बारेमा प्रेरित 16 अध्यायमा तपाईँले हेर्नुभयो भने उसको समझलाई परमेश्वरले खोलिदिनु भयो अनि उनले सुसमाचार बुझिन्, उनले वचनलाई बुझिन्। त्यस्तै चेलाहरू पनि लुका 24 अध्यायमा येसुले सिकाएका सबै येसु बौरी उठिसक्नुभयो तर उनीहरूले केही बुझेका थिएन, तर उनीहरूले जब येसुले उनीहरूको समझ खोलिदिनु भयो सबै बुझे। त्यस्तै हामीले यहाँनिर चाहिँ के देख्छौँ भनेदेखि यहाँ मैले प्रेरित 9:18 राखेको छु, त्यो चाहिँ जब येसु प्रभु पावलसँग देखा पर्नुभयो दमस्कसको रोडमा, त्योभन्दा पहिला पावल चाहिँ साउल भनिन्थ्यो उसलाई, र ऊ चाहिँ येसुको विरुद्धमा थियो। त्यसपछि उसको आँखा बन्द भएको थियो, तर जब ऊ हनेनियासकोमा जान्छ त्यो परमेश्वरको आत्मा आज्ञा अनुसार, अनि उसले चाहिँ प्रार्थना गर्छ अनि बत्तीसमा दिनुभन्दा पहिला उसको आँखा खोल्छ। त्यसरी यहाँनिर के छ 18मा, तुरुन्तै तिनका आँखाबाट पाप्रा जस्ता केही खसे र तिनले फेरि दृष्टि पाए, तब तिनी उठे र बत्तीसमा लिए। सो पावलको आँखा खुलेको थियो बत्तीसमा लिनु अगाडि। त्यसैले तपाईँ र म जो बत्तीसमा लिन चाहन्छौँ हाम्रो आत्मिक आँखा खोल्नुपर्छ। भनाइको मतलब हामीले परमेश्वरको कुरा बुझ्छौँ, हामीले परमेश्वरको कुरा गर्न तत्पर हुन्छौँ, त्यसको लागि पनि परमेश्वरले हाम्रो समझ खोल्नुपर्छ। धेरै जस्तो मान्छेहरू आफ्नो स्वार्थ, लोभ, दाह अनि भोगविलास, संसारिक अभिलाषा त्याग्न सक्दैन, त्यही कारण मान्छे रिसाउँछ, दुनियाँभरको कुरा गरिराख्छ। त्यो रिस कहिले पनि खप्न नसक्ने, कहिले पनि परमेश्वरको इच्छा के हो भनेर नहेर्ने मान्छे के हो, उसको आँखा खोल्या छैन। अर्को कुरा यहाँनिर जसले आफ्ना पापबाट पश्चाताप गरेका छन् तिनीहरूले, 3 नम्बरमा जसले आफ्नो बत्तीसमा लिने व्यक्ति त्यो हो जसले पश्चाताप गरेको हुन्छ। पश्चाताप भनेको मैले अघि सुरुमै बताएँ, मन परिवर्तन, एउटा बाटो छोडेर अर्को बाटो, परमेश्वरको बाटो लागेको। अनि कतिजना मान्छेहरू संसारमा अरू मान्छे जस्तै खराब भएर जिउँछन् तर चर्च जान्छन्, बत्तीसमा ल्याएछन्, त्यो गलत भयो, नबुझिकन लिने काम छैन, उसको केही फाइदा गर्दैन। प्रेरित 2:38मा के लेख्छ, पत्रुसले तिनीहरूलाई भने पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशु ख्रिस्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। त्यस कारण पश्चाताप गरेर पाप क्षमा पाएपछि अनि बप्तिस्मा लिने कुरा हामी यहाँ प्रष्ट देख्दछौँ, होइन? अनि यहाँनिर अर्को पद पनि छ, अनि यो चाहिँ मत्ती 3:8मा, यसकारण पश्चाताप सुहाउँदो फल फलाऊ। बप्तिस्मा दिने युहन्नाले यहुदीहरूलाई भनेका छन् पश्चाताप सुहाउँदो फल फलाऊ, अनि सर्पका बच्चाहरू भनेर उनले किन भन्थे भने ती मानिसहरूमा पश्चाताप अनुसारको फल थिएन, तिनीहरू आफ्नो स्वार्थकै लागि आइराखेका हुन्थे। अब यहाँनिर चौथो कुरा हामी हेर्छौँ, चौथो कुरा चाहिँ जसले पश्चाताप अनुसारको फल फलाएका छन्, हामीले त्यो त हेरिसक्यौँ, यो मैले पढेँ होला, यसकारण पश्चाताप सुहाउँदो फल फलाओ र तिमीहरू आफै हाम्रा पिता अब्राहम हुन् भन्न पछि नलाग। अब उनीहरू यहुदीहरूको सबभन्दा ठुलो घमण्ड के थियो, उनीहरू चाहिँ अब्राहमको सन्तान होइन, तर मान्छेको हृदयमा पापको कुरा छ, नयाँ जीवन आएको छैन, पाप क्षमा भएको छैन भनेदेखि चाहिँ अब्राहमको सन्तान भएर पनि केही कुरा फाइदा हुँदैन। त्यही कारणले येशु प्रभुले त्यो भन्नुभयो। अब हामी 5 नम्बरमा हेर्छौँ, जसले पवित्र आत्मा पाएका छन्। अब यो पवित्र आत्मा पाउने बारेमा धेरै कुराहरू छन् तर तपाईँलाई मैले आज छोटकरीमा मात्रै भन्ने हुनाले यो पवित्र आत्मा कसले पाउँछ, कसरी पाउँछ, पवित्र आत्मा पाएको कुरा कसरी थाहा हुन्छ, पवित्र आत्मा को हुनु चाहिँ, यो सबै कुरा एउटा सिक्ने विषय हो। तर बप्तिस्मा लिन तयार भएको व्यक्तिले पवित्र आत्मा पाएको हुनुपर्छ। अनि प्रेरित 10:47मा के छ, हामी चाहिँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बत्तिसमा हुनदेखि कसले मनाई गर्न सक्छ, यो कुरा चाहिँ यहाँ लेखिएको छ। त्यसकारणले जब मान्छेले प्रभुलाई ग्रहण गर्छ येसुलाई, अनि त्यही भनाइ छ, येसुलाई जसले ग्रहण गर्छ, वास्तवमा युहन्न 1:12 जो छ नि, येसुलाई ग्रहण गर्ने प्रभुको रूपमा हामीले निम्ता दिन्छौँ येसुलाई, त्यो नै हामीले जब ग्रहण गर्छौँ परमेश्वरको आत्मा हामीमा आउनुहुन्छ। तर पक्का पुरा हृदयले, अघि भने जस्तो इथियोपियनले भने जस्तो पुरा हृदयले यसुलाई ग्रहण गर्नु पर्यो, आफ्नो जीवन दिनु पर्यो, यो सबभन्दा महत्त्वपूर्ण कुरा छ। अर्को कुरा छैटौँ नम्बरमा के छ भनेदेखि, परमेश्वरको वचनको शिक्षा दिएको छ, जसले परमेश्वरको वचन सिकाइएको छ, जसले सिकेको छ, अनि त्यो चाहिँ यहाँ यो महान आज्ञा येसु प्रभुले दिनुभएको मत्ती 28:19-20 छ। विशेष गरी 20 के लेखिएको छ भनेदेखि, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ र हेर युगको अन्तसम्म सधैँ तिम्रो साथमा छु। पहिला कुरा चेला बनाउने कुरा छ यहाँ, होइन? तिनीहरूलाई चेला चेला कसरी बनाउन सकिन्छ? परमेश्वरको वचन सिकाएर। त्यसैले परमेश्वरको वचन सिक्या हुनु पऱ्यो, कमसेकम बुझ्नु पऱ्यो कि मेरो उद्धार कसरी हुन्छ, त्यो कुरा बुझ्नु पऱ्यो। त्यो कुरा हामी त्यहाँनिर देख्दछौँ। सातौँ नम्बरमा जो ख्रिस्टसँगै मरेका छन्, त्यो चाहिँ हामीले अघि पनि हेरिसक्यौँ। Romans 6:2-5 यहाँ के छ भने, त्यसो नहोस् हामी जो पापको लेखी मर्यौँ, सी मर्ने कुरा अहिलेदेखि मैले गरिरहेछ नि, पापको लेखी मर्ने भनेको चाहिँ पाप र हाम्रो सम्बन्ध टुटाइदिने। अब पापले हामीलाई केही पनि काम गर्दैन, जब मरेपछि त सम्बन्ध टुट्यो नि, कसरी हामी अझै त्यसैमा जिउनु? के तिमीहरू जान्दैनौ हामी सबै जतिले ख्रिस्ट येशूमा बप्तिस्मा लियौँ उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौँ, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनु हो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। यदि उहाँको मृत्युमा हामी उहाँसँगै एउटै भएका छौँ भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक भएका छौँ। अनि यी पदहरूमा धेरै कुराहरू छन्, तर मुख्य कुरा यहाँ बुझ्नु पर्नेको भने, मृत्यु चाहिँ संसार र पाप र अधर्म स्वार्थको लागि, अब बौरी उठेर जिउने जीवन, नयाँ जीवन चाहिँ परमेश्वरको इच्छा अनुसार, येशूको इच्छा अनुसार। अनि बप्तिस्माले चाहिँ त्यो कुराको एउटा सङ्केत, एउटा सिम्बल देखाउँछ, किनभने हामी पानीमा गाडिन्छौँ भनेको मतलब हामी सबै कुराको लागि मरेर गाडिन्छौँ। जब पानीबाट निस्किन्छौँ, त्यो सबै कुरा त्यहीँ छोडेर अब नयाँ जीवनमा परमेश्वरको इच्छाको निम्ति जिउनलाई निस्किन्छौँ। त्यसकारण हामीमा पश्चाताप अनुसारको फल फलेको हुन्छ। अब हामी तेस्रो कुरामा जाँदैछौँ, बप्तिस्मा कसरी लिने। अब यो बप्तिस्माको सम्बन्धमा धेरै कुराहरू छन्, त्यही कारण आज तपाईँलाई मैले सबै कुरा भन्न भ्याउँदिनँ, तर पनि अलिकति छोटकरीमा हामी अर्को दिन फेरि एउटा सानो क्लास हामी लिन सक्छौँ। यहाँनिर के छ भने, पहिलो त कुन नाममा, हामी अघि नै पनि हेरेको थियौँ, बप्तिस्मा चाहिँ पिता पुत्र पवित्र आत्मा त्रियेक परमेश्वरको नाउँमा, होइन? यहाँनिर त्रियेक परमेश्वर, परमेश्वर पिता, परमेश्वर पुत्र, येशु ख्रिस्ट पवित्र आत्मा परमेश्वर। वास्तवमा यो तिनवटा परमेश्वर होइन, उहाँ एउटै परमेश्वर हुनुहुन्छ, तर हामी तिनवटा व्यक्तिको रूपमा चिन्छौँ। तर एउटै काम, पिताको जे इच्छा छ त्यही काम पुत्रले अथवा पवित्र आत्माले गर्नुहुन्छ। अब यहाँनिर रहस्यको कुरा के छ भने, येशु प्रभु संसारमा परमेश्वर कस्तो हुनुहुन्छ भनेर प्रकट गर्न आउनुभयो। उहाँले भन्नुभएको छ योहन्नाको सुसमाचारमा, जसले मलाई देखेको छ परमेश्वरलाई देखेको छ, म र परमेश्वर पिता चाहिँ एउटै हो। त्यसैले यो रहस्यमय, तैपनि हामीले बप्तिस्मा दिँदाखेरि पिता पुत्र पवित्र आत्मा त्रियेक, यो तिनवटा नाममा चाहिँ हामीले बप्तिस्मा दिनुपर्छ भनेर मत्ती 28:19 लेखिएको छ। अब बप्तिस्मा कसरी दिने भन्ने अर्को मतलब छ। बप्तिस्मा दिने कुराहरूको बारेमा धेरैवटा अर्को कुराहरू छ, कसैले छिड्काउमा बप्तिस्मा दिने हुन्छ, कसैको टाउकोमा पानी यसरी छर्ने हुन्छ, अरे एउटा चाहिँ पानीमा डुबाएर बप्तिस्मा दिने, यहाँनिर बप्तिस्मा पानीमा डुबाएर दिइन्छ, हामी चाहिँ त्यसमा विश्वास गर्छौँ। वास्तवमा यो बप्तिस्मा भन्ने शब्द नै बप्टिजो भन्ने शब्दबाट आएको, अनि बप्टिजो भन्नुको मतलब चाहिँ डुबाउनु, डुबुल्की मार्नु भन्ने अर्थ लाग्छ। त्यसकारणले हामी पूर्ण रूपमा पानीमा डुबाएर बप्तिस्मा दिन्छौँ। अनि बप्तिस्मा कसले दिन सक्छ? जो पा उही विश्वासीले बप्तिस्मा दिन सक्दैन। हाम्रो चलन के छ भने, बप्तिस्मा दिनलाई चाहिँ मण्डलीमा एउटा अगुवाको रूपमा योग्य भएर अभिषेक पाएको, अभिषिक्त अगुवा भन्छ, पास्टर हुनसक्छ, एल्डर हुनसक्छ, डिकन हुनसक्छ, तर उसलाई अभिषेक गरिएको हुन्छ, त्यस्तो व्यक्तिले चाहिँ बप्तिस्मा दिनु सक्छ। अनि मण्डलीको कुनै पनि व्यक्ति जो अभिषिक्त छ उसले बप्तिस्मा दिन सक्छ, त्योभन्दा बाहेकले बप्तिस्मा दिएकोलाई हामी मान्यता दिँदैनौँ। मण्डलीका अभिषिक्त भएका अगुवाहरूले बप्तिस्मा दिन सक्छ। बप्तिस्मा कहाँ लिने? अब यहाँनिर बप्तिस्माको कुरा, पहिला बत्तिसमा दिने युहन्नाले के छ नदीमा बत्तिसमा दिइरहेको थिए, समुद्रमा होइन, यसु प्रभुले नि समुद्रमा लिनुभयो। धेरैचोटि समुद्रमा बत्तिसमा दिने चलन हुन्छ, तर अब ठाउँ परिस्थिति हेरिकन जहाँ पानी छ हामीले त्यहाँ दिनुपर्ने हुन्छ। कति ठाउँमा हामीले हाम्रो चर्चमा चाहिँ एउटा ड्रममा दिने गरेका छौँ, अब अलिकति राम्रो बत्तिसमा दिने ठाउँ बनाएर दिने, तर मुख्य कुरा चाहिँ पानीमा डुबुल्की मारेर दिने कुरा हो। अनि कसरी बत्तिसमा दिने भन्ने कुरा चाहिँ पानीमा डुबाउने भन्ने कुरा हामीले हेरेको थियौँ। कलसी 2:12 के छ भने बप्तिस्मा तिमीहरू उहाँसँग गाडिएका थियौ बप्तिस्मामा। फेरि यहाँनिर पनि बप्तिस्माको एउटा सही कुराहरू वर्णन गरिएको छ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नेले यही बप्तिस्मा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। बप्तिस्माद्वारा चाहिँ हामी परमेश्वरसँग जीवित पारिएका हुन्छौँ। अब बाइबलमा बप्तिस्माको कुरा गर्दा चाहिँ बप्तिस्मा प्रेरितको पुस्तकमा सबभन्दा पहिलाको बप्तिस्माको कुराहरू धेरै छन्। बप्तिस्माद्वारा नै हामी मण्डलीमा सदस्य हुन्छौँ, अनि वास्तवमा प्रेरितको पुस्तकमा बप्तिस्मा दिने चाहिँ बप्तिस्मा दिने युहन्ना भए, फिलिप भए, पत्रुस भए, पावल भए, सिलास भए, यस्तै व्यक्तिहरूले बप्तिस्मा दिएको हामीले त्यहाँ वचनमा देख्दछौँ। अनि बप्तिस्मा दिने ठाउँको बारेमा हामीले कुरा गऱ्यौँ, अनि कसरी बप्तिस्मा दिने भन्ने कुराको बारेमा पनि हामीले हेऱ्यौँ। अब तपाईँलाई मैले यहाँनिर कसरी बप्तिस्मा दिनुपर्छ भन्ने कुराहरूको बारेमा हामीले हेर्दाखेरि, अब पानीमा डुबुल्की मारेर, बाइबलमा थुप्रै ठाउँमा त्यसको कुराहरू हामीले लेखेको छ। कतिचोटि पुरा परिवारलाई बप्तिस्मा दिएको कुराहरू छ, अब यसको बारेमा पनि छुट्टै शिक्षाहरू छ, सायद अर्कोचोटि हामी हेर्छौँ। जस्तो सानो बालकलाई बप्तिस्मा दिने कि नदिने, यो सबै कुराहरूको बारेमा हामीले एउटा विचार गर्छौँ। संसारमा धेरै खालको विचारहरू छन्, कसैको विचारलाई यो ठिक छ यो गलत छ हामी भन्दैनौँ, तर हामीले बाइबलमा सबभन्दा मुख्य के कुरा हो त्यसलाई पछ्याउने गर्दछौँ। अब यहाँनिर बप्तिस्मा कहिले दिनुपर्छ भन्ने सम्बन्धमा चाहिँ पहिलो कोरन्थी 6 को बप्तिस्मा कहिले दिनुपर्छ भन्ने कुरा चाहिँ सबभन्दा मुख्य कुरा यहाँनिर के हुन्छ भने, हामीले अघि दोस्रो खण्डमा पढेको थियौँ। दोस्रो खण्डमा चाहिँ के छ भने 2 नम्बरमा हामीले बप्तिस्मा कसले दिन मिल्छ भनेर हेरेका थियौँ। अनि त्यो बप्तिस्मा कसले दिन मिल्छ भन्ने कुरामा चाहिँ के छ भने, जसले पाप क्षमा पाएको छ, पवित्र आत्मा पाएको छ, येशूमा विश्वास गरेको छ, ती सबै कुराहरू जो तयार हुन्छ, अर्को शब्दमा भन्नुपर्दा जसले परमेश्वरको वचन अनुसार उहाँमा विश्वास गरेर आफ्नो जीवन उहाँको भरोसामा जिउने, उहाँको मार्गमा हिँड्ने, संसारको कुराहरूबाट फर्किएर येशूलाई पछ्याउने, यो कुरो सबै बुझ्नु पर्यो। कतिचोटि मान्छेहरूले क्रिस्चियन जीवन कस्तो जिउनु पर्छ, क्रिस्चियनले कसरी चल्नुपर्छ नबुझेको कारणले धेरै किसिमका संसारको मान्छे भन्दा नि खराब मान्छेहरू क्रिस्चियन देख्छौँ हामी। रिसाएका छन्, जे मन लाग्यो त्यही गरेका छन्, घुर्की देखाएका छन्। मेरो आफ्नो व्यक्तिगत विचारमा उनीहरूले परमेश्वरलाई पक्का चिनेको छैन, कहिलेकाहीँ बालक होला, चिनेको पनि हुनसक्छ, मुक्ति पाएको पनि, तर धेरै जस्तो छैन। सबै गर्यो, किन कोही मान्छे परमेश्वरमा पक्का छ भने त ऊ त नयाँ हुन्छ, ऊ त अर्कै हुन्छ, उसले त न्यू खोज्दैन, उसले गल्ती भए पनि क्षमा दिनतिर लाग्छ, मिलाप गर्नेतिर लाग्छ, परमेश्वरको महिमा गर्ने नै उसको सबभन्दा पहिलो प्राथमिकता हुन्छ, उसको जीवन पवित्रतामा जिउने कुरा हुन्छ। किनभने हामी हरेकको जीवन जसले जसले जे जे गर्छ त्यसको हिसाब उसैले बुझाउनु पर्छ, पास्टरले बुझाउँदैन, होइन, मण्डलीमा पास्टरको विरुद्धमा अगुवाको विरुद्धमा लाग्ने कुरै होइन, किनभने हरेक व्यक्ति परमेश्वरको लागि सेवा गर्नुपर्छ। त्यो कुरो सबै नबुझ्दाखेरि चाहिँ हामी धेरै समस्या देख्छौँ, अनि कहिले चाहिँ सायद मण्डलीमा धेरै बाइबलको बारेमा राम्रोसँग नजानेको मान्छे भएको कारणले ती गलत मान्छेहरूलाई पनि सही कुरा सिकाउन सकेका छैन, उनीहरूलाई थाहै छैन कि उनीहरू यति ठुलो पाप गरिरहेछन्। बप्तिस्मा ल्याएको थियो कति वर्ष अगाडि, अहिले चर्च गएको छैन, अथवा अहिले यहाँ गएको छ, त्यहाँ गएको छ, यो गरेका छ, अहिले पनि आफ्नै स्वार्थको लागि जिया छ, तर उनीहरूले के सोध्छ, म एक दिन स्वर्ग जान्छु? होइन, त्यस्तो मान्छे स्वर्ग जाँदैन, स्वर्ग जाँदा यसुसँग अहिले पनि हिँड्नु पर्यो। अहिले यस्तोसँग नहिँड्ने मान्छे स्वर्ग जान्छ भने ग्यारेन्टी छैन। यो कुरो के हो त भन्दा परमेश्वरको जनहरूको शिक्षा चाहिन्छ। त्यही कारण बाइबलमा बप्तिस्मा लिने व्यक्ति चाहिँ त्यो सबै कुरो बुझेको हुनुपर्छ। त्यो टाइमको मतलब छैन। अघि फिलिपले त्यो इथियोपियन मान्छेलाई बप्तिस्मा दिँदाखेरि के प्रश्न गर्छन्? के तिमीले पुरा हृदयले येशूलाई विश्वास गर्यौ, ग्रहण गर्यौ? पुरा हृदयले विश्वास गर्ने भनेको सम्पूर्ण रूपले येशूलाई मात्र पछ्याउने। संसारको र जस्तो पाप स्वभाव, घमण्ड, रिस, ईर्ष्या, द्वेष, तितोपना, यो सबै झगडा, ठुट, झुट, त्यो सबै बोक्ने मान्छे त येशूकोलाई येशूमा भरोसा गरे, विश्वास गरे ठहरदैन। तर हामी त के छौँ भनेदेखि त्यो पनि क्रिस्चियन होला भन्ने ठान्छौँ। गलत हो। त्यो मान्छेलाई थाहा पाउनु पर्छ। एक दिन ऊ चाहिँ अर्कै ठाउँमा पुग्छ। स्वर्ग जाने हो भने त येशूलाई पछ्याउनु पऱ्यो, उहाँको अनुसरण गर्नु पऱ्यो। उहाँ चाहिँ विनम्र र कोमल हृदयको हुनुहुन्थ्यो। विनम्र मान्छे कस्तो हुन्छ, कोमल हृदयको मान्छे कस्तो हुन्छ? येशूको सबभन्दा ठुलो आज्ञा के हो? परमेश्वरलाई प्रेम गर्ने सबै हृदयले। अनि परमेश्वरलाई प्रेम गर्ने भनेको के हो? उहाँको वचनअनुसार जिउने, उहाँको आज्ञा पालनमा जिउने। उहाँले के आज्ञा गर्नुभएको छ? शत्रुलाई प्रेम गर्ने आज्ञा गर्नुभएको छ। त्यस कारण तपाईँ र मेरो कसैसँग शत्रुता छैन। अर्को कुरो, मण्डलीसँग हरेक व्यक्ति जब बप्तिस्माद्वारा सदस्य हुन्छ, त्यो त येशूको शरीर हो। संसारमा हामी अङ्ग हौ, हामी बाहिर बसेर येशूको शरीरको अङ्ग हुन सक्दैनौँ, किनभने अङ्गको काम हुन्छ। काम नगर्ने अङ्ग त प्यारालाइज हो। यो कुरो बुझ्नु पऱ्यो, यो साँचो हो। त्यसैले मण्डलीमा यो शिक्षाको खाँचो छ। परमेश्वरलाई जान्ने मान्छेहरू परमेश्वरको सेवा उनीहरूको इच्छाले गर्ने, कसैको लागि गर्ने होइन। यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यसैले बाइबलमा यो धेरै कुराहरू छन्। अनि प्रेरितलाई सोधेको कुरा, प्रेरित 16 अध्यायमा तपाईँले देख्नुहुन्छ, फिलिपी जेलरमा जेलरले गरेको कुरा पनि हामीले त्यहाँ देख्छौँ। अनि धेरैवटा कुराहरू, उदाहरण, बप्तिस्मका उदाहरणहरू धेरै छन् होइन। अनि बाइबलमा परिवार परिवारको हिसाबले एउटा स्टेफनसको परिवार, एउटा लिडियाको परिवार, एउटा फिलिपीको झ्यालखानको हाकिमको पुरै परिवारले बप्तिस्मा लियो। हामीलाई थाहा छैन त्यहाँ को को केटकेटी थिए कि थिएनन्। कतिजना मान्छेहरूले त्यहाँ केटकेटीलाई बप्तिस्मा दिया हुनाले हामीले केटकेटीलाई नि छिड्काउद्वारा बप्तिस्मा दिन सक्छ, इन्फेन्ट बाप्टिजम भन्छ। मेरो हाम्रो व्यक्तिगत विचारमा, हाम्रो चर्चको विचारमा चाहिँ मान्छेले जबसम्म बुझ्दैन कि येशूको सुसमाचारमा विश्वास गरेर कसरी जिउनुपर्छ, अनि उहाँमा उहाँको चेला, उहाँको वचन पालन गर्ने के हो भनेर नबुझिकन लिएको बप्तिस्मा काम छैन। हामीले त्यो विश्वास गर्छौँ। त्यस कारणले क्रिस्चियन हुने भनेको चाहे पुरुष हो चाहे स्त्री हो, परमेश्वरलाई पछ्याउने कुरा हो। अनि जसले परमेश्वरलाई पछ्याउँदैन उहाँको चेला पनि होइन, बप्तिस्मा लिएर केही फाइदा छैन। अब अर्को कुरो, बप्तिस्माको कुरा गर्दै गर्दाखेरि मैले तपाईँलाई सुरुमै भने, बप्तिस्माले मान्छेलाई उद्धार गर्ने होइन, मुक्ति दिने होइन। जस्तो अरू अरू धर्ममा चाहिँ धेरै कुराहरू गरेर चाहिँ उनीहरू परमेश्वरलाई, उनीहरूको देवदेवतालाई खुसी बनाएर उनीहरू मोक्ष पाउने कोसिस गर्छन्। हाम्रो क्रिस्चियन सुसमाचारमा, बाइबलमा त्यो छैन। बाइबलमा परमेश्वरले दिनुहुन्छ मुक्ति, सबै मुक्तिको कुरा येशूले गर्नुभएको छ। तर त्यो पाउनलाई चाहिँ हामीले आफ्नो जीवन उहाँमा सुम्पेर, उहाँको कुरामा विश्वास गरेर, त्यस कारणले Ephesians 2:8-9 के छ? विश्वासद्वारा अनुग्रहबाट, भनेको चाहिँ परमेश्वरको सहायताबाट सित्तै हामीले मुक्ति पाएका छौँ। त्यो हाम्रो कामबाट होइन, नत्र मान्छेले घमण्ड गर्नेछ होइन। र एउटा पद तपाईँलाई म भन्न चाहन्छु, Ephesians 2:8-9 पढिसकेपछि 10 पद पढ्नुपर्छ। अनि धेरैचोटि मान्छेले 10 पद पढ्दैन, Ephesians 2:10। त्यस कारणले मैले के भन्छु भने, बप्तिस्मा लिँदैमा कोही मान्छे क्रिस्चियन हुन्छ भन्ने कुरा चाहिँ गलत हो। त्यसले ती मान्छेहरूलाई चेतावनी दिँदा हुन्छ, उनीहरू स्वर्गै जाने आशा गरेका छन् भने मण्डलीमा फर्किनुपर्छ, मण्डलीको सिद्धान्त मान्नुपर्छ, येशूको सेवा गर्नुपर्छ, उहाँको महिमा गर्नुपर्छ। अब फिलिपी के अरे Ephesians 2:10 के छ भने नि, किनकि हामी असल कामहरूको निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौँ। यसले के भन्छ भने, हामी येशू ख्रिस्टको हातको सिप भनेको चाहिँ उहाँले बनाउनु भएको, हामीलाई उहाँले सृजना गर्नुभयो, उहाँको सृष्टि हौँ। किन? असल काम, असल काम भनेको के हो? परमेश्वरको इच्छा, धार्मिकताको काम। त्यो कहाँबाट गर्ने? मण्डलीसँग मिलेर गर्ने, किनभने मण्डली चाहिँ येशूको शरीर, त्यसको शिर उहाँ आफै हुनुहुन्छ। त्यसैले कुनै पनि मान्छे संसारमा लोकल स्थानीय मण्डलीको एउटा भाग नभइकन परमेश्वरको सेवा गर्न सक्दैन, एक्लै गर्ने कुरा छैन। बाइबलमा कुनै पनि क्रिस्चियन एक्लै काहीँ पनि छैन। हामी त परमेश्वरको घराना भनेको चाहिँ उहाँको शरीर, हरेक विश्वासी चाहिँ मण्डलीमा गाभिनुपर्छ, मण्डलीको कुरा गर्नुपर्छ। अब यहाँनिर के लेखा छ त्यो 10:2 एफिसीमा, हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले अघिबाटै ती तयार गर्नुभएको थियो। परमेश्वरको असल काम हामीले गर्नको लागि पहिला नै खटाएको छ, उहाँले हामीलाई सुन्दर बनाउनु भएको छ। अब त्यही बमोजिम हिँड्ने भनेको चाहिँ उहाँले खटाइराखेको त्यो असल काम हामी हरेक व्यक्तिले अब गर्ने भनेको। अब जो मान्छे चाहिँ मण्डली नै आउँदैन उसले, अथवा कोही मान्छे मण्डली आउँछ खालि शनिबार, होइन, उसको जीवनमा परमेश्वरको इच्छा के हो? उहाँले त्यो खटाउनु भएको असल काम के हो? परमेश्वरको लागि उसले के गर्नुपर्छ? येसुको शरीर मण्डली, त्यसको हामी अङ्ग। अब मेरो, म चाहिँ के अङ्ग हो, मलाई चाहिँ के जिम्मा दिनुभयो परमेश्वरले, यो सबै कुरा बुझ्नु जरुरी छ। त्यसकारणले हामीले राम्रोसँग विचार गर्नुपर्ने हुन्छ। यहाँनिर एक दुईवटा अर्को पद पढेर म सिद्धाउन चाहन्छु, बत्तिसमा कहिले लिनुपर्छ भन्ने कुरा मैले तपाईँलाई अलिकति भने। अनि यहाँनिर 1 कोरिन्थी 6:19-20 यस्तो कुरा लेखेको छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमी स्वयं आफ्नै होइनौ। त्यसो भए हामीलाई जे जे मन लाग्छ, जोसँग घुर्की लगाए नि हुने, जहाँ जे गर्दा नि हुने, हाम्रो मण्डलीसँग केही सम्बन्ध नभएको हुन सक्दैन। कोही मान्छेसँग मण्डलीमा रिसाउनु पनि परेन, किनभने कहिलेकाहीँ कोही मान्छेको कुरा चित्त बुझेन भने बसेर सल्लाह गरेर त्यसको बारेमा मिलाप गर्ने, त्यसको बारेमा बुझाउने बाटो छ, बाइबलमा त्यसको बारेमा लेखेको छ। तर यहाँनिर के छ, कोही मान्छे क्रिस्चियन हो भने चाहिँ उसको हृदयमा पवित्र आत्मा आएर बस्नुहुन्छ। त्यस कारण हामीलाई हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर भनिएको छ, होइन, हामी आफै पनि आफ्ना होइनौँ। अब यहाँ 1 कोरिन्थी 6:20 के छ, तिमीहरू मोल तिरेर किनिएका हो, यसकारण तिमीहरूको शरीरमा परमेश्वरको महिमा गर। हरेक व्यक्तिलाई भनेको हो यो, हाम्रो शरीरमा परमेश्वरको महिमा हुनुपर्छ, होइन। त्यसैले यो सबै कुरा जब हामी तयार हुन्छौँ अनि बप्तिस्माको लागि हामी तयार हुन्छौँ। त्यसै कारणले रोमी 8:16 के छ भने, त्यो चाहिँ हामी परमेश्वरको सन्तान हौँ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हुन्छ। त्यस कारणले पवित्र आत्माले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ अनि हामी तयार हुन्छौँ बप्तिस्माको लागि, होइन। त्यस कारणले आज तपाईँहरूलाई मैले यति नै राख्छु आजको बप्तिस्माको बारेमा। अलिकति अर्को